नमस्कार, समसामयिक कुराकानीमा स्वागत तथा अभिवादन। प्रविधि संयोजक मोहम्मद असलम, लक्ष्मण विष्ट अनि यो रत्न चौधरीको। प्रत्येक बिहिबार यसै समयमा हामीले समसामयिकको कुराकानी गर्ने गरेका छौं। आजको समसामयिकको कुराकानीमा हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने जमर्को गर्दैछौ। आजको समसामयिकको कुराकानीको विषय चाडबाडका बेला खानपिनमा ध्यान नपुर्याउँदा हुने स्वास्थ्य समस्या तथा अहिले डेंगीबाट प्रभावित हुने संख्या पनि बढ़दो छ। यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौ। आउनुहोस्, उहाँसँगको सम्पर्कलाई हामी अगाडि बढ़ाउ। हेलो
हजुर
डाक्टर साहब, यहाँलाई रेडियो नेपालको कार्यक्रम समसामयिकको कुराकानीमा स्वागत छ।
हवस्, धन्यवाद। र यस बेला रेडियो नेपाल सुनिरहनुभएका सम्पूर्णलाई मेरो विजयादशमीको शुभकामना पनि र नमस्कार।
अब अहिले यो चाडबाडको समय हो, हामी नेपालीले खानपानमा खासै ध्यान दिँदैनौ। यसले त शरीर तथा मानसिक अवस्थालाई त सकारात्मक असर पक्कै पार्दैन होला। हाम्रो दैनिक जीवनमा पनि एकदमै समस्याहरू आउने कुरा छँदैछ। यो सकारात्मक तथा नकारात्मक प्रभावलाई विश्लेषण गर्नुहोस् न एकचोटि।
होइन, सबभन्दा पहिले अब हामी चाहिँ संस्कृतिका धनी छौँ। त्यही संस्कृति अनुसार विभिन्न खानपान र जीवनशैलीहरू चाहिँ हामीहरूले चाहिँ विगत लामो समयदेखि पुरातन कालदेखि चाहिँ अप्नाउँदै आएका पनि छौँ। तर ती सबैलाई समयक्रमसँगै स्वास्थ्यप्रति सचेत भएर मनाउनु पर्नेमा केही भन्नाले मा चाहिँ जनचेतना नपुगेर होला, वा केहीले चाहिँ दसैँ त हो, वर्ष दिनमा आउने चाडबाड हो भनेर अलिकति आफ्नो दिनचर्या जीवनशैली र खानपानमा चाहिँ ध्यान नदिँदा, लापरवाही गरिदिँदा विभिन्न किसिमका स्वास्थ्य समस्या र स्वास्थ्य जटिलताहरू ल्याएको र केहीको हकमा त मृत्यु पनि भएको चाहिँ हामी अस्पतालमा खटिरहनेहरूले र अस्पतालमा ड्युटी गरिरहने स्वास्थ्य कर्मीहरूले पनि महसुस गरेका छन्।
यो खानपानमा विशेष ध्यान पुर्याउनु नै पर्छ, यसमा त दुई मतै रहेन, होइन? यस्तो बेला अर्थात यो चाडबाडको बेला खानपानमा खासै ध्यान नपुर्याउँदा र यो खानपानमा ध्यान नपुर्याउने कारणले होइन अस्पताल भर्ना हुनुपर्ने पनि हुन सक्छ, जुन कुरा यहाँले पनि भन्नुभयो, होइन? यसपालिको यो व्यवहार कस्तो देखियो डाक्टर साहब?
यस पटकमा खास सबभन्दा बढी त जो चाहिँ भन्नाले पहिले दीर्घकालीन रोगबाट पीड़ित हुनुहुन्छ, जस्तै उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोल बढी भएका वा मृगौला रोगीहरू, त्यस्ता व्यक्तिहरू अलिकति खानपानमा समय अनुसार र चाहिँ खाइरहेको औषधिलाई पनि चाहिँ भन्नाले चाहिँ नियमित नखाइदिँदा एउटा जटिलता देखियो भने, अर्को चाहिँ के हो भने खानपानमा ध्यान नदिँदा र धेरै एकैचोटि धेरै मात्रामा र धेरै चिल्लो चाप्लो धेरै रातो मासु खाँदाखेरि अलिकति भन्नाले ग्यास्ट्राइटिसको समस्या, फुड पोइजनिङको समस्या जस्ता समस्या पनि देखे, र केहीमा चाहिँ अब जेनेटिक कारणले गर्दा उहाँहरूमा चाहिँ अब मधुमेहको, उच्च रक्तचापको, कोलेस्ट्रोलको, मृगौला रोगको केहीको सम्भावना चाहिँ थियो, जोखिम थियो। तर चाडबाडकै समयमा चाहिँ उहाँहरूले चाहिँ त्यो जोखिमलाई महसुस गरेर सचेतना नअपनाइदिँदा त्यस्ता नयाँ रोगहरू चाहिँ उहाँहरूमा देखेको र उहाँहरू अस्पतालमा चाहिँ आएर निदान भएको स्थिति पनि देखेको छ।
अब चाडबाडको लहरै लागेको छ, होइन? अब नजिकै फेरि हाम्रो तिहार आइसकेको छ, दशैं सकिँदा नसकिँदै, होइन? अब यो खानपानमा निरन्तरता रहिरह्यो भने समस्या त अझ बढ्ने थपिने, जस्तो यहाँले भन्नुभयो दीर्घ रोगीहरू उहाँहरूलाई झनै समस्या पर्ने हुन सक्छ। यो खानपानका विषयमा विशेष गरेर खाने पिउने त हामी सबैले गर्छौं, होइन? के भन्न चाहनुहुन्छ, खानपानलाई कसरी नियन्त्रण गर्ने, कसरी खाने पिउने र यो व्यवहारमा कसरी अभ्यास गर्ने, त्यो सब कुराका बारेमा के भन्न चाहनुहुन्छ यहाँले?
समग्रमा मासु बनाउने चाहिँ भन्नाले खाने वा सर्वाहारी हुनुहुन्छ भने रातो मासुको सट्टा सेतो मासु प्रयोग गरिदिनु। सेतो मासु भनेको चाहिँ जनरली कुखुराको वा पशु पक्षीको वा चाहिँ भन्नाले माछा खाइदिनु भयो भने त्यसले चाहिँ कोलेस्ट्रोल बढाउनेदेखि लिएर मुटुको जोखिम र अन्य चाहिँ कोलेस्ट्रोलको समस्या, अन्य समस्याहरूलाई पनि न्यूनीकरण गर्न सक्छ। साथसाथै मासु खाँदाखेरि तपाईँहरूले सँगसँगै फलफुल पनि खाइदिनु भयो, रेसादार खानेकुरा, हरियो सागसब्जीहरू पनि खाइदिनु भयो, तरकारी पनि बनाएर त्यही अनुसारको खाइदिनु भयो भने पनि त्यसले मासुबाट उत्पन्न हुन सक्ने जुन समस्याहरू छ त्यसलाई न्यूनीकरण गर्न सक्छ र हाम्रो पाचन प्रणालीलाई सुदृढ गर्न सक्छ। साथसाथै अर्को कुरा के हो भने तपाईँले एकैपटक धेरै खानुभन्दा पटक पटक बरु त 3 घण्टा 4 घण्टाको फरकमा पटक पटक गरेर पनि खाइदिने बानी बसाल्नु भयो भने पनि पाचन प्रणालीले खाएको चिजलाई चाहिँ पचाउन सहज हुन्छ र त्यही अनुसार चाहिँ जटिलता पनि नआउने हुन्छ। र अर्को कुरा हामीले चाहिँ सधैँभरि अप्नाइरहेको जुन दिनचर्या छ, बिहान चाहिँ मर्निङ वाक गर्छौँ, त्यसपछि हुन्छ भने जिम नभए चाहिँ केही व्यायाम गर्छौँ, त्यो व्यायामलाई चाहिँ चाडबाडको बेलामा पनि कम्तीमा पहिलेको जस्तै अझ सक्नुहुन्छ भने त चाडबाडको खानपानमा बढी चिल्लो बढी मासु हुने भावनाले अझ डबल गर्नुहोस् भन्छौँ हामी व्यायामलाई पनि र त्यही उनीहरूले त्यही अनुसार चाहिँ निरन्तरता दिनुपर्छ। र साथसाथै अर्को दिनचर्या चाडबाड र भेटघाट भयो भन्दैमा हामी राति 1-2 बजीसम्म पनि गफिएर बस्ने, खाएर बस्ने वा मनोरञ्जनको लागि तास खेलेर बस्ने गर्छौँ र बिहान फेरि त्यही भएर चाहिँ छिटो उठ्नुपर्ने हुन्छ, निद पनि पूर्ण रूपमा चाहिँ नपुग्ने भावनाले त्यो दिनचर्यालाई पनि कमसे कम त्यही भएर 6-7 घन्टा सुत्न मिल्ने गरी र आफ्नो शरीरले थाम्न सक्ने गरी चाहिँ भनेर मेहनत गरेर चाडपर्व मनाउन सक्यौँ भने चाडपर्वको बेलामा पनि अन्य बेलामा जस्तै स्वस्थ सुदृढ हुन सकिन्छ। त्यही अनुसार तपाईँलाई चाहिँ गर्न हुन पनि हार्दिक अनुरोध गरे। साथै दीर्घ रोगीहरू जो चाहिँ उनीहरूले पहिलेदेखि नै औषधिहरू खाइरहनु भएको हुन्छ, त्यही अनुसारको जीवनशैलीहरू र दिनचर्याहरू अप्नाइरहनु भएको हुन्छ, उहाँहरूलाई पनि यो चाडबाडको बेलामा केही पसलहरू र अरू चाहिँ उनीहरूले अरू चाहिँ बन्द हुने भावनाले त्यही अनुसार 5 दिन, 7 दिन वा 15 दिनको जो गरेर औषधिहरू राखेर समयमा नै
हजुर डाक्टर साहब, जस्तो कि अब मैले कार्यक्रम शुरूआत गर्दा नै भनेकी थिएँ यो चाडबाडको बेलामा खानपिनको कुरा पनि अलिकति हामी गर्छौं र त्यसै गरी स्वास्थ्य समस्या अहिले जटिल बन्दै गएको अवस्था बढ़ी छ किनभने मानिसहरू धेरै जसो रोगी नै छन् भन्दा पनि हुन्छ र त्यही माथि अहिले डेंगी, यो डेंगी प्रभावितको संख्या पनि बढ़दो छ, यस सम्बन्धमा पनि कुराकानी गर्छौं भनेर हामीले पहिले नै अब श्रोतालाई जानकारी गराइसकेका छौं। त्यसैले यो डेंगी सम्बन्धमा पनि अब कुराकानीलाई अगाडि बढ़ाऊ, यो डेंगु या डेंगी के हो होइन यसका बारेमा चर्चा गरौं न डाक्टर साहब, किनभने पहिले चाहिँ हामीले डेंगू भनेको सुन्थ्यौं, अहिले चाहिँ हामी डेंगी भनेको सुन्छौं, सबभन्दा पहिले त यसका बारेमा बताइदिनुहोस् र यो रोग के हो यो पनि यसो जोडौं न।
होइन अब हाम्रो अंग्रेजी शब्दमा डीएनजीयूई हो, कसैले भन्नाले उच्चारण गर्दा डेङ्गी भन्नुहुन्छ, कसैले उच्चारण गर्दा डेङ्गी भन्नुहुन्छ, त्यति मात्रै फरक हो। उनीहरूलाई चाहिँ फेरि विषाणु समूहमा पर्ने जुन डेङ्गु भाइरस हो त्यसको चाहिँ भन्नाले टाइप 1, टाइप 2, टाइप 3, टाइप 4 गरी तिनीहरूले जुन संक्रमण गर्छन् त्यसैलाई नै समग्र रूपमा चाहिँ हामीले डेङ्गीको चाहिँ भन्ने संक्रमण भयो भनेर भन्ने गर्छौँ। र प्राय जसोमा त यसको संक्रमणले गर्दा मांसपेशी र हड्डीमा निकै पीड़ा हुने, ज्यादै पीड़ा हुने भावनाले लोक भाषामा भनौँ हातोड ज्वरो, अर्थात् जसरी हड्डी भाँचिँदाखेरि पीड़ा हुन्छ नि यसको ज्वरोमा पनि त्यतिकै भएर पीड़ा हुने भावनाले यसलाई चाहिँ ब्रेक बोन फिङ्गर वा हातोड ज्वरो भनेर भनिन्छ। तर सामान्यतया डेङ्गु रोग चाहिँ 3 दिनमै चाहिँ मलाई नरम हुँदै जाने भएकोले कोही कतै 3 दिने ज्वरो भनेर पनि भनेको सुनिन्छ। यो एउटा सामान्य भाइरस हो, तर त्यो भाइरस सिधै भाइरस मानिसमा जाँदैन, यदि जातको चाहिँ भने लामखुट्टेले कुनै संक्रमितलाई टोक्यो भने त्यो रगत सहित उसले त्यो भाइरस आफूलाई लिन्छ र त्यही लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दाखेरि त्यही संक्रमित रगत चाहिँ अर्को व्यक्तिलाई चाहिँ भन्नाले चाहिँ दिन्छ। त्यस कारणले गर्दा लामखुट्टेले टोकेर मात्रै, अझ विशेष गरी यदि जातको चाहिँ भने लामखुट्टेले टोकेर मात्रै लाग्ने चाहिँ एउटा विषाणुजन्य रोग डेङ्गु वा डेङ्गी हो भनेर त्यसरी बुझौँ हामीहरूले।
यो एडिज जातका लामखुट्टेले टोक्दा यो डेंगू संक्रमण हुन्छ अथवा डेंगू रोग लाग्छ भन्ने कुरा यहाँले गर्नुभयो र यो 4 प्रकारको पनि हुन्छ भन्नुभयो होइन, यो 4 प्रकारको मध्ये सबभन्दा घातक कुन चाहिँ होला?
सबभन्दा चाहिँ घातक त जुन 4 प्रकारको भन्छौ जसलाई चाहिँ हामीहरूले चाहिँ डेंगू सक सिन्ड्रोम भन्छौ, जसको जुनको संक्रमणको कारणले गर्दा तपाईँको ब्लडमा प्लाज्माहरू अरू चाहिँ कम भएर सक हुने र कहिलेकाहीँ मृत्यु निम्त्याउने गरेको पनि यो डेङ्गु सक सिन्ड्रोमले नै हो। सबभन्दा पहिलो खालको डेङ्गु त कतिलाई त मनाले डेङ्गु लागेको लक्षण पनि देखिँदैन, कतिमा चाहिँ व्यक्ति पनि एकदम सामान्य खालको देखिन्छ, त्यस कारणले गर्दा त्यो त्यति समस्याको भएन। दोस्रो खालको चाहिँ डेङ्गुमा चाहिँ डेङ्गु फिभर भन्छौँ, जसमा चाहिँ ज्वरो देखिन्छ। ज्वरो चाहिँ भन्नाले लगभग 1-2, 1-3 पनि डिग्री फरेनहाइटसम्म पनि पुग्छ। तेस्रो खालको चाहिँ डेङ्गु हेमोरेजिक फिभर भन्छौँ, जसमा चाहिँ डेङ्गु सङ्क्रमणको कारणले गर्दा रक्त नलीहरू चाहिँ फुटेर वा प्लेटलेटको कमी भएर रक्तस्रावहरू देखिने गर्छ, चाहे त्यो भन्नाले योनिबाट हुने रक्तस्राव होस्, चाहे नाकबाट हुने होस्, चाहे गिजाबाट हुने होस्। र अन्तिम वा चौथो प्रकारको मैले जुन अघि नै भनिसकेँ डेङ्गु सक सिन्ड्रोम त्यो हो। र सामान्यतया सबैमा चाहिँ भन्नाले हेर्दाखेरि सङ्क्रमण भएको 5% जतिमा मात्रै जटिलता, एकदम जटिलता र समयमै सम्बोधन नगरेर समयमै सचेतन नअपनाएर मात्रै मृत्यु भएको देखिन्छ।
अहिले फेरि नेपालमा यो डेङ्गी बढ़िरहेको भनिएको छ, सरकारको समीक्षा विश्लेषण के रहेको छ डाक्टर साहब?
तुलनात्मक रूपमा हामीले पहिले नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रक्षेपण मनाले गरिसकेका थियौँ, किनभने असोजमा चाहिँ डेङ्गुको संक्रमण चाहिँ अलि बढी नै बढ्छ होला र कार्तिकसम्म चाहिँ जोखिम रहन्छ र मङ्सिर लागेपछि टेम्परेचर पनि घट्ने भावनाले डेङ्गुको चाहिँ मनाले जोखिम चाहिँ कम हुँदै जान्छ भनेर प्रक्षेपण गरेका थियौँ। त्यही अनुसार प्रक्षेपण अनुसार नै अहिले डेङ्गु चाहिँ छ, तथापि महामारीकै रूप चाहिँ भन्नाले लिइरहेको चाहिँ अहिले देखिँदैन। जसरी पहिले चाहिँ सुनसरीमा महामारीकै रूप लियो, त्यस्तै चाहिँ भन्नाले अहिले चाहिँ देखिँदैन, तथापि सङ्क्रमणहरू अहिले पनि चाहिँ कायम छ, त्यही अनुसार जोखिम अहिले पनि कायम छ। त्यही भएर कार्तिक महिनासम्म चाहिँ हामी सबै नेपालीले डेङ्गुबाट कसरी जोगिन सकिन्छ र डेङ्गुलाई चाहिँ नियन्त्रण गर्नको लागि के गर्न सकिन्छ भन्नेतिर सबै सचेत हुनैपर्छ र त्यही अनुसार रोकथामका भन्दा उपायहरू लिनैपर्छ।
विशेष गरेर एडिज नामका लामखुट्टेले टोक्दा अब यो डेङ्गी अलिकति घातक किसिमले लाग्ने हुन्छ भनेर यहाँले भन्नुभयो होइन, र केही लक्षणहरू पनि यहाँले बताउनुभयो, यो विशेष खालको लक्षणहरू चाहिँ के देखिन सक्छ ताकि अब मैले जानकारी पाउन सकूं र म उपचारका लागि होइन अस्पताल अर्थात डाक्टरहरूको सम्पर्कमा जाउँ, यसका बारेमा पनि अलिकति चर्चा गराउन।
होइन, यो एउटा विषाणुजन्य रोग भावनाले अन्य विषाणुजन्य रोग जस्तै लक्षणहरू देखाउने हो, तथापि यसको चाहिँ एउटा अलिकति चाहिँ अनुमान गर्न सकिने चाहिँ के हो भने ज्वरो आउँछ, एकदमै उच्च ज्वरो आउँछ र शरीर चाहिँ एकदम कडा खालको पीडा हुन्छ। जसरी मैले भने हड्डी भाँचिँदाखेरि जसरी त्यहाँ पीडा हुन्छ त्यस्तै खालको पीडा हुन्छ, त्यो गर्दाखेरि हामीले डेङ्गु हो कि भनेर चाहिँ लगभग उनीहरूले चाहिँ शङ्का गर्न सक्ने स्थिति हुन्छ। होइन भने अन्य भाइरस जस्तै जस्तै भने रुघाखोकी जस्तै लक्षण वा अहिले कोभिडको जस्तै लक्षण पनि भन्नाले चाहिँ यस सँगसँगै देखिन सक्छन्, तथापि यसको निदान गर्नलाई त हामीले ल्याबबाट नै भन्नाले प्रयोगशालाबाट नै निदान गर्ने गर्छौँ, चाहे त्यो एन्टिजेन टेस्ट गरेर होस्, चाहे एन्टिबडी टेस्ट गरेर होस्, चाहे चाहिँ भन्नाले हाम्रो ब्लडमा चाहिँ भएका विभिन्न कोशिकाहरू, चाहे त्यो प्लेटलेट भनौँ, चाहे डब्लुबिसी भनौँ, चाहे आरबिसी भनौँ, त्यो हेरेर मात्र चाहिँ भन्नाले कन्फर्म चाहिँ डेङ्गु हो भनेर चाहिँ भनेर भन्न सकिन्छ। तर लक्षणको आधारमा शङ्का गर्न सक्ने भनेको त सबभन्दा पहिले त उच्च ज्वरो नै हो, त्यसपछि चाहिँ मांसपेशी र हड्डीहरूमा भित्रदेखि जुन पीडा हुन्छ त्यो पीडा भएपछि मलाई चाहिँ डेङ्गु भयो कि भनेर सबैले चाहिँ शङ्का गर्नुपर्ने हुन्छ।
यो डेङ्गीबाट संक्रमित व्यक्तिहरूले कोरोनासँग दाज्ने गरेका छन्, यसको केही लक्षणहरू मिल्छ डाक्टर साहब?
हजुर, प्राय जसो भाइरससँग चाहिँ संक्रमित सबै, चाहे त्यो रुघाखोकी होस् चाहे कोरोना होस्, तिनीहरूसँग केही लक्षण मिल्छन्, तथापि कोरोनामा अलिकति त्यो मांसपेशी र हड्डी चाहिँ जुन भित्रको चाहिँ पीडा हुन्छ ज्यादै अति पीडा, त्यो पीडा चाहिँ कोभिडमा अलिक कम हुन्छ र साथसाथै कोभिडमा अलिकति श्वासप्रश्वासजन्य चाहिँ समस्याहरू र लक्षणहरू बढी देखिन्छ, तथापि यो डेङ्गुमा चाहिँ देखिँदैन। त्यस कारणले केही 2-4 लक्षणहरूमा मात्र फरक पर्ने हो, होइन भने प्राय जसो विषाणुबाट हुने चाहिँ लक्षणहरू चाहिँ समान नै हुने गर्छन्।
अब यसबाट बच्ने उपायहरू के हुन सक्दछ त, हामी कसरी बच्न सक्छौ यो डेङ्गी रोगबाट भनौँ न डेङ्गी लाग्नुबाट?
हामीले सबभन्दा पहिले कारण थाहा पाइसक्यौँ, कारण थाहा पाइसकेपछि अब त्यो कारणबाट टाढा रहनु वा कारणको रोकथाम गर्नु नै डेङ्गुबाट रोकथाम गर्नु नै हो। जस्तै मैले भनिसकेँ, यदि जातको लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि र दोस्रो व्यक्तिलाई टोक्दा मात्रै भन्नाले चाहिँ डेङ्गी सर्दछ। त्यस कारणले गर्दा त्यो लामखुट्टेको जुन विकास वृद्धिलाई चाहिँ हामीहरूले रोकथाम गर्नुतिर लाग्न पर्यो, जसको लागि चाहिँ जुन लामखुट्टेहरू जहाँ जहाँ बढ्छन् वृद्धि हुन्छ, जस्तै अझ फेरि यो लामखुट्टेको त एउटा राम्रो भनौँ कि नराम्रो के छ भने यसलाई हामीले भिआइपी लामखुट्टे पनि भन्ने भन्छौँ, किनभने सफा पानीमा मात्र यो चाहिँ यसको वृद्धि हुन्छ, यसको प्रजनन हुन्छ। त्यो भावनाले जस्तै हाम्रा एसीहरूका पानी, त्यसपछि घरभित्र चाहिँ उनीहरूले चाहिँ घैँटामा वा चाहिँ ट्याङ्कीमा स्टोर गरेर राखेका पानीहरू, त्यस्तै बाटामा चाहिँ फालिएका जुन कारखानाहरूमा फालिएका टायर हुन्छ नि, टायरमा जम्मा भएको पानी, जहाँ सफा पानी हुन्छ नि, त्यो सफा पानीमा यदि 3-7 दिनसम्ममा त्यो सफा पानी चाहिँ जम्मा भएर बसिरह्यो भने चाहिँ त्यहाँ चाहिँ यो हेभी जातको चाहिँ लामखुट्टेले लार्भा पारेर त्यो लार्भाबाट चाहिँ यो लामखुट्टे चाहिँ बन्नाले बढ्ने र वृद्धि हुने हुन्छ। त्यस कारणले गर्दा यस्ता हाम्रा घर तथा घर वरपरमा चाहे त्यो गमला होस्, चाहे एसी होस्, चाहे हाम्रो चाहिँ भान्सा कोठा होस्, चाहे पानी ट्याङ्की होस्, चाहे बाहिरको चाहिँ टायरहरू भनौँ, चाहे त्यही भन्नाले खाली सिसीहरू भनौँ, फोहोर भन्नाले चाहिँ भाँडाहरू जहाँ त्यही भन्नाले चाहिँ सफा पानी जम्मा भएको छ, त्यस्ता चिजहरूलाई कमसे कम चाहिँ हप्तामा एक दिन चाहिँ भत्काइदिने र सुक्खा बनाइदिने चाहिँ बानी गर्यौँ भने ती लार्भाहरू चाहिँ लामखुट्टे हुन पाउँदैनन् र भविष्यमा सङ्क्रमित भएर टोक्न पाउँदैनन्। सबभन्दा ठुलो कुरा त्यो हो।
दोस्रो
कुरा, लामखुट्टे चाहिँ भइसकेका छ तर उसको टोकाइबाट त जोगिनु पर्यो। उसको टोकाइबाट जोगिनको लागि चाहिँ हामी विशेष गरी बिहानको समय र साँझको समयमा बाहिर निस्किँदा अलिकति ध्यान दिनुपर्छ, किनभने एडी जातको चाहिँ लामखुट्टेले सूर्योदयपछि र सूर्यास्तभन्दा केही घन्टा पहिले मात्रै बढी एक्टिभ हुने टोक्ने हुन्छ, र रातमा पनि टोक्छन् टोक्नलाई, तर धेरै कम। त्यस कारण त्यो समयमा अलिकति बाहिर निस्किने, झाङतिर जाने वा अन्तर्तिर भन्दा जाने काम चाहिँ कम गर्नु पर्यो। जानै पर्ने भएमा पनि पुरा बाहुला भएको, पुरै शरीर चाहिँ छोपिने गरी चाहिँ लुगा लाएर मात्रै जानु पर्यो, ताकि उसको टोकाइबाट जोग्न सकियोस्। र साथै अर्को कुरा, वरिपरिको क्षेत्रमा जहाँ चाहिँ मलाई लामखुट्टेको उनीहरूले वृद्धि हुने सम्भावना छ ऊ छ, त्यसमा चाहिँ सरसफाइमा पनि ध्यान दिन पर्यो। सरसफाइमा ध्यान दिन सक्यौँ, त्यही अनुसार चाहिँ लामखुट्टेको वृद्धि विकासमा रोक्न सक्यौँ, र आफूलाई पनि टोक्नबाट जोगाउनको लागि चाहिँ पुरा बाहुला भएको लुगाहरू कपडाहरू लगाउन सक्यौँ, र साथसाथै लामखुट्टेलाई टोक्नबाट चाहिँ रोक्नको लागि विभिन्न किसिमका मलमहरू, विभिन्न किसिमका औषधिहरू पनि पाइन्छन्, जुन छालामा दलेर चाहिँ बस्न सक्यौँ भने पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। लामखुट्टेको टोकाइबाट जोगेपछि त डेङ्गुको भाइरस चाहिँ हाम्रो शरीरभित्र पस्ने भएन र त्यो भए चाहिँ रोग लाग्ने नै भएन।
डाक्टर साहब, त्यसो भए विशेष गरेर सहर बजारमा होइन डेङ्गी फैलिने सम्भावना बढिरहन्छ त?
हजुर, हो।
किन
हामी कहाँ चाहिँ कौसीमा चाहिँ किचन बनाउने पानी ट्याङ्की चाहिँ पानीको समस्या भएको हुनाले पानीको चाहिँ स्टोर गर्ने विभिन्न डब्बाहरूमा ट्याङ्कीहरूमा, र ती चिजहरूलाई हप्ता हप्तामा चाहिँ भने खाली गरिदिएर सफा गरेर सुक्खा बनाएर फेरि थाप्ने बानी मात्रै भने बचाउन सक्यौँ भने पनि डेङ्गुको संक्रमणलाई धेरै हदसम्म लगभग कम गर्न सकिन्छ।
अब यो डेङ्गीको होइन परीक्षण गराउनु आवश्यक छ, तर कस्तो अवस्थामा अब चाहिँ मैले परीक्षण गराउनु नै पर्छ भनेर डाक्टरको सम्पर्कमा अथवा अस्पतालमा सम्पर्क गर्नुपर्छ होला डाक्टर साहब?
सामान्यतया हामीले के भन्छौँ भने कुनै पनि व्यक्तिलाई अलिकति ज्वरो चाहिँ ज्यादै चाहिँ भन्नाले चाहिँ हाई भयो र सँगसँगै चाहिँ पीडा चाहिँ मांसपेशीको वा हड्डीको वा चाहिँ आँखाको घेडीको वा टाउको पीडा चाहिँ बढी भयो भने तुरुन्तै अस्पताल गएर चाहिँ जताइहाल्नुहोस् भन्छौँ। तथापि केही भन्नाले आकस्मिक अवस्था पनि छन्, जस्तै ज्वरो धेरै भएर चाहिँ तपाईँले औषधि पनि खान सक्नुहुन्न, केही खानेकुरा पनि खान सक्नुहुन्न, भोमिट भइहाल्छ भने तपाईँ त्यही भएर तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ। त्यस्तै तपाईँको चाहिँ कुनै पनि अङ्गबाट रक्तस्राव भइरहेको छ भने तपाईँ चाहिँ तुरुन्त अस्पताल चाहिँ जानुपर्ने हुन्छ। त्यस्तै तपाईँको पेटको दुखाइ अत्यधिक छ वा तारन्तार बान्ता भएको छ वा पिसाब पिसाब वा बान्तामा चाहिँ रगत देखिन थाल्यो र तपाईँलाई ज्यादै आलस्य भयो वा बेचेन भयो र केहीमा चाहिँ श्वासप्रश्वासमा अलिकति छिटो छिटो सास फेर्नुपर्ने, तीव्रता चाहिँ बढाउनु पर्ने, वा भन्नाले कठिनाइ भयो भने चाहिँ तपाईँ जटिलतातिर जाँदै हुनुहुन्छ भन्ने चाहिँ सोचेर तुरन्त चिकित्सक वा अस्पताल कहाँ जानुपर्ने।
यो डेङ्गी रोगीहरूले विशेष गरेर खानपानमा कसरी ध्यान दिनु पर्दछ र कस्ता कस्ता खालका खानेकुराहरू होइन आहारहरू सेवन गर्नु पर्दछ, यसका बारेमा पनि चर्चा गरौँ न।
एकदम मनाले राम्रो प्रश्न सोध्नुभयो, किनभने हामीले चाहिँ ज्वरो आयो वा शरीर दुख्यो भन्दैमा चाहिँ प्राय जसो एस्प्रिन वा ग्रुफिन जस्ता दबाईहरू खान्छौँ, त्यसले झन् भन्नाले थप जटिलताहरू निम्त्याउँछ। त्यस कारणले ज्वरो र दुखाइको लागि चाहिँ तपाईँले प्यारासिटामोल बाहेक बाँकी अरू कुनै पनि चाहिँ मेडिसिन चाहिँ बनाएर प्रयोग गर्न हुँदैन। र अर्को कुरा खानेकुराको लागि चाहिँ तपाईँले जति सक्दो बढी झोलिलो तागतिलो चिजहरू खानुहोस् र रसिलो चिजहरू खानुहोस् र ती खाँदा तपाईँलाई चाहिँ ती भाइरस संक्रमणलाई जित्नलाई चाहिँ थप भन्नाले इम्युनिटी पनि प्राप्त हुन्छ, तपाईँमा आउन सक्ने जटिलताहरू पनि त्यही भन्नाले क्रम गर्छ र रोगलाई पनि दुई तिन दिन नै सिधै भन्नाले चाहिँ भन्दा नियन्त्रण गर्न सकिन्छ। र अर्को कुरा अलिकति यो आजकल हामी कहाँ चाहिँ मेवाको पात खाने अरू खाने जस्ता चिजहरू चलाएको छ, त्यसले गर्दा चाहिँ त्यसको वैज्ञानिक कारण चाहिँ त्यसले निको पारेको वा कम गरेको भन्ने चाहिँ देखेको छैन। अझ त्यही मात्रै खाँदा मानिसहरू बेहोस भएको थप जटिलता ल्याएको पनि देखिन्छ। त्यस कारणले गर्दा चिकित्सकले भनेको बाहेक वा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति मार्फत वा सूचना मार्फत दिएको जानकारी बाहेक अन्य कुनै पनि चाहिँ भन्नाले साथीले भनेको वा छिमेकीले भनेको वा छेउछाउको चाहिँ धामी झाँक्री आम्चीले भनेको भरमा जे पाए त्यही चाहिँ सेवन नगरिदिनुहोस्। त्यो गर्न सक्यो भने भाइरस जन्य रोग भएको हुनाले बडीमा चाहिँ एक हप्तामा आफै पनि निको हुँदै जान्छ र जटिलतातिर चाहिँ नआएपछि त्यो स्वतः
हजुर, जस्तो यहाँले भर्खरै भन्नुभयो यो बिरामीहरूले गाउँघरमा चलेको चलन अथवा कुरा सुनेको भरमा पनि मेवाको पात खाने, घरेलु औषधिका नाममा होइन विभिन्न चिजहरू खाने र डाक्टरकै जुन औषधि जसलाई डाक्टरले सल्लाह नै दिनु भएको छैन त्यस्तो औषधिहरू पनि जथाभावी पसलहरूमा किनेर खाने त्यस्तो चलनहरू पनि छ। अब त्यस्तो औषधिहरू सेवन गर्नाले होइन के कस्तो फाइदा बेफाइदा पुग्दछ? हुन त यहाँले भन्नुभयो फाइदा भन्दा बढी बेफाइदा नै हुन्छ। त्यसै गरी अब मान्छेहरूले नीमको पत्ता भुटेर त्यसलाई मसिनो पारेर खाने अनि अर्को एउटा लहरा जस्तो हुन्छ गिलोई पनि भन्छन् क्यारे त्यस्तोहरू खाने, मेवाको पातहरू त्यो दूध मेवाको पातमा त दूध आउँछ त्यो चुस्ने त्यस्तोहरू पनि गरेको छ। त्यस्ता संक्रमितहरूलाई डेङ्गी रोगीहरूलाई र रोगै नलागेका जनसमुदायलाई यहाँले के भन्न चाहनुहुन्छ डाक्टर साहब?
सबभन्दा पहिले हामी सबैले आफ्नो स्वास्थ्य आफू स्वस्थ भयो भने सबै चाहिँ भने छिमेकी पनि रहन्छन् साथी पनि रहन्छन् र सबै रहन्छन्। त्यस कारण आफू स्वस्थ रहनलाई आफू नै सचेत बनाऊ। कसैले सल्लाह दियो भने पनि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकसँग सल्लाह लिउँ, नभए तपाईँहरू जस्तै रेडियो नेपाल वा विभिन्न मिडियाहरूको चाहिँ सहायता लिएर प्रश्न सोधेर पनि विशेषज्ञबाट जिज्ञासा समाधान गर्न सकिन्छ। त्यसरी प्रमाणित भएका र शरीरलाई फाइदा गर्ने खालका चिजहरू मात्रै सेवन गरौँ, किनभने अन्य चिजले तपाईँलाई तत्कालै त केही असर पार्छ नै तर लामो समयमा गएर भोलि चाहिँ मृगोला नै बिग्रिने, मुटु नै बिग्रिने, मस्तिष्क नै बिग्रिने, क्यान्सर नै हुने जस्ता सेवन समस्याहरू पनि देखिरहेका छन्। त्यस कारणले गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेका तथा विभिन्न सञ्चार माध्यम जुन चाहिँ भन्नाले आधिकारिक हुन् नेपाल सरकारका, ती चिजहरूले भनेको बाहेक अन्य कुराको पछि नलागौँ जसले गर्दा आज भोलिमा त केही असर देखेला तर दीर्घकालीन रोगमा झन् ठुलो रोग देखिन सक्छ र मृत्यु नै प्रण पनि गर्नु पर्ने स्थिति आउन सक्छ। तसर्थ सम्पूर्णले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर त्यही अनुसारको आफ्नो व्यवहार जीवनशैली खानपान अपनाउनु पर्छ। साथीभाइले यसो भन्यो वा छिमेकीले यसो भन्यो वा फलमाले यसो भन्यो भन्दै नगर्दा हाम्रो शरीर नै फेरि कहीँ भन्नाले चाहिँ प्रयोगशाला बन्दै जाँदा भोलि आफैलाई चाहिँ समस्या होला भन्ने चाहिँ जानकारी दिन चाहन्छु।
डाक्टर साहब, अब यो डेंगी उपचारको लागि सिटामोल बाहेक कुनै औषधि छैन, अहिले कुनै औषधि डाक्टरले पनि दिनुहुन्न भन्ने कुराहरू सुनिन्छ, के छ यो सिटामोल बाहेक अरू कुनै औषधि नै छैन त, यसको उपचार अरू उपाय नै छैन त, आफ्नो आनी बानी व्यवहार बाहेक?
होइन, यो सामान्यतया विषाणुजन्य संक्रमण भावनाले यसको चाहिँ रामबाण औषधि भन्छौ नि, त्यस्तो कुनै पनि छैन। अब तुलनात्मक रूपमा त्यसै पनि 7 दिनमा चाहिँ यो आफै निको हुने रोग हो, र तैपनि चाहिँ भन्नाले ज्वरो बढी बढ्ने भावनाले ज्वरो कम गर्ने औषधि, यदि कुनै कारणवश चाहिँ ब्लड गयो भने चाहिँ ब्लड दिने, त्यस्तो सिम्टोमेटिक भनौँ न लक्षण अनुसार उपचार गर्ने र जटिलतातिर जान नदी 7 दिनमा चाहिँ निको पार्ने नै यसको मेन भन्ने उपचार पद्धति। तथापि कहीँ कहीँ एन्टिभाइरल चाहिँ भन्नाले मेडिसिनहरू पनि दिने गरेको पाइन्छ, तथापि त्यसको चाहिँ तुलनात्मक रूपमा त्यति फाइदा छैन जतिको खर्च हुन्छ, किनभने हामीले जहिले पनि खर्च र फाइदा चाहिँ दुवै चाहिँ तुलना गरेर कुन गर्ने कुन नगर्ने भनेर चाहिँ डक्टरले वा मेडिसिनले चाहिँ निर्णय गर्ने हो, र त्यही अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको हकमा चाहिँ के गर्ने, के हुँदा के गर्ने, कसो हुँदा के दिन सक्ने भनेर एसटिपी भन्छौँ हामीले, उपचार पद्धति नै बनाइसकेका छौँ। त्यही अनुसार चाहिँ देशभरिका सम्पूर्ण स्वास्थ्य संस्थामा र स्वास्थ्य कर्मीहरूलाई त्यो पठाइसकेका छौँ, र उहाँहरूले पनि त्यही अनुसार नै उपचार गर्नु भएको अवस्था हो। त्यस कारणले गर्दा डेङ्गीमा अलिकति खानपानमा जोड दियौँ र ज्यादै ज्वरो भयो र अन्य चाहिँ भन्दा लक्षण अनुसारका चाहिँ मेडिसिन खायौँ भने त्योभन्दा बढी चाहिँ एन्टिबायोटिक खानुपर्ने वा महँगा खालका चाहिँ दबाई खानुपर्ने भन्ने अवस्था विश्वमा नै भन्नाले देखेको छैन, विश्वले नै मानेको छैन, भनेपछि हामी नेपालीले पनि मान्ने कुरा भएन।
डाक्टर साहब, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले, यहाँ त प्रवक्ता हुनुहुन्छ होइन, अब नजिकै आउने तिहार छ, त्यसै गरी छठ पनि छ, अब लहरे चाडबाडहरू आइरहेको छ होइन, दशैं भर्खर सकिँदैछ भनौ न, यसका अवसरमा के भन्न चाहनुहुन्छ, अर्थात स्वास्थ्य मन्त्रालयले के भन्न चाहन्छ?
सम्पूर्ण आम नागरिकलाई तपाईँहरूको चाहिँ रेडियो नेपालको माध्यमबाट विजयादशमी, शुभ दीपावली, नुदया धुन्तुना र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, चाडबाडहरूमा खानपिन, जीवनशैली र दिनचर्यामा चाहिँ परिवर्तन हुने भावनाले केही आकस्मिक अवस्थामै अस्पताल पुग्नुपर्ने, केही भएका रोगहरू पनि थप जटिलता हुने र केही सुसुस्त अवस्थामा रहेका रोगहरू बाहिर निस्कने अवस्था भएको हुनाले खानपानमा सचेतना, जीवनशैली स्वास्थ्यमय जीवनशैलीमा नियमितता र चाहिँ दिनचर्यामा पनि त्यही अनुसार चाहिँ पालना गरेर हर्ष उल्लासका साथ आपसमा भेटघाट गर्दै यी विभिन्न चाडपर्वहरू मनाउन हार्दिक अनुरोध गर्दछु र शुभकामना पनि व्यक्त गर्दछु।
हजुर डाक्टर साहब, समय र संवादका लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, मेरो नमस्कार।
अहिले हामीले कुराकानी गर्दैथ्यौं नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग। उहाँलाई फेरि पनि समसामयिकको कुराकानीमा कुराकानी गरिदिनुभयो रेडियो नेपालका तर्फबाट, र म रत्न चौधरीको तर्फबाट पनि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र समसामयिकको कुराकानीबाट अहिलेलाई प्रविधि संयोजक लक्ष्मण विष्ट, मोहम्मद असलम अनि यो रत्न चौधरी पनि विदा हुन्छु। नमस्कार, रेडियो नेपाल सुनिरहनुहोला।